नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल कार्तिक महिनाको 19 गते शनिबार, तदनुसार 2022 नोभेम्बर 5 तारीक, नेपाल सम्वत 1143। कार्यक्रममा पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। मत दिन्न भन्ने र प्रत्यावनको अधिकार प्रस्ताव गरिँदै शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। निर्वाचन आयोगले कुनै पनि उम्मेद्वारलाई मत दिन्न भन्न पाउने र आफूले चुनेको प्रतिनिधिलाई प्रत्यावन गर्ने अर्थात फिर्ता बोलाउन सक्ने व्यवस्था लगायतका विशेषता थपेर निर्वाचन कानून मस्यौदा गर्ने तयारी गरेको छ। गोर्खापत्र दैनिक र गोर्खापत्र संस्थानका अन्य प्रकाशनहरूलाई दिनुभएको विशेष अन्तर्वार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उक्त जानकारी दिनुभएको हो। आयोगले मंगिर 4 को प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन मंगिर 22 तयार पारेपछि आह्वान हुने संसदको पहिलो अधिवेशनमा नै प्रस्तुत गर्ने गरी विधेयक तर्जुमा गर्न लागेको उहाँले बताउनुभयो। आउँदो मंगिर 4 को निर्वाचनपछि हुने सबै निर्वाचनमा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न सम्बन्धित व्यक्ति जुन देशमा बसेको छ त्यहाँबाट मतदाता नामावली नाम दर्ता गराउने प्रक्रिया शुरू गर्ने पनि उहाँले बताउनुभयो। त्यसै गरी महिला अल्पसंख्यक अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ स्थानीय तहको प्रमुख र उपप्रमुखको निर्वाचनमा प्रतिनिधित्वको मात्र नभई उम्मेद्वारीकै सुनिश्चितता हुने व्यवस्था गरिने पनि उहाँले बताउनुभयो। निर्वाचन आयोगले यी व्यवस्थाका लागि एकीकृत निर्वाचन कानूनको मस्यौदा गर्न लागेको हो। कसैलाई मत दिन्न भन्ने अधिकार सुनिश्चित गर्न आयोगले गर्न लागेको प्रयास यो पहिलो भने होइन। आयोगले प्रत्यावानको कानूनी व्यवस्थाको प्रस्ताव भने नयाँ गर्न लागेको हो। यसै गरी मतपत्र छपाई पूरा अर्को शीर्षक दिँदै गोर्खापत्र अगाडि लेख्छ, आसन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाईको कार्य पूरा भएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि 4 करोड़ र समानुपातिक निर्वाचन प्रणालीका लागि 4 करोड़ गरी 8 करोड़ मतपत्रको छपाई पूरा भएको आयोगले जनाएको छ। निर्वाचन आयोगका आयुक्त राम प्रसाद भण्डारीले शुक्रबार मतपत्र छपाईबारे भक्तपुरको सानो ठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर जानकारी लिनुभएको थियो। यसपटक मंगिर 3 गतेसम्म 18 वर्ष उमेर पुगेकाले मतदान गर्न पाउनेछन्। आयोगका अनुसार 1,79,88,570 जना मतदाताका लागि योग्य ठहरिएका छन्। यसैबीच समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका मतपत्र सम्बन्धित स्थानसम्म जुवानी भइसकेको छ भने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका मतपत्रहरू ढुवानी हुने क्रम चलिरहेको छ। मत दिन्न भन्ने र प्रत्यावनको अधिकार प्रस्ताव गरिँदै गोर्खापत्रले मुख्य समाचार बनाएको छ। आधा मतदाता 40 वारी, दुई तिहाई उम्मेद्वार 40 पारी, यो शीर्षक हो कान्तिपुरको मुख्य खबरको। आगामी निर्वाचनमा झण्डै आधा मतदाता 40 वर्ष मुनिका युवा छन्, तर दुई तिहाई उम्मेद्वार भने 40 वर्ष माथिका रहेका छन्। 16 दिनपछि हुने निर्वाचनमा 1,79,88,570 मतदाताले भाग लिँदैछन्। यीमध्ये 18-देखि 40 वर्षका मतदाता 88,436 छन्। प्रमुख राजनैतिक दलहरूबाट उम्मेद्वार बनेका मध्ये 25-देखि 40 वर्ष उमेर समूहका जम्मा 31.47% मात्रै छन्। 40 वर्ष माथिका उम्मेद्वार भने 68.53% रहेका छन्। स्थानीय तहको नेतृत्वमा स्वतन्त्र रूपमा उठेका युवाले जितेसँगै अबको निर्वाचनमा पनि यस्तै नतिजा आउन सक्ने डर दलका नेताहरूमा रहेको छ। आगामी निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा कुल 2,412 र प्रदेशसभामा 3,224 जना चुनावी मैदानमा छन्। प्रतिनिधि सभातर्फ 41-देखि 99 वर्षसम्मका उम्मेद्वार 1,653 रहेका छन्। त्यस्तै प्रदेशसभामा पनि यो उमेर समूहका उम्मेद्वार 2,217 जना अर्थात 68.76% रहेका छन्। गत स्थानीय निर्वाचनमा भने उम्मेद्वारी दिनेमध्ये 41% युवा रहेका थिए। आधा मतदाता 40 वारी, दुई तिहाई उम्मेद्वार 40 पारी। कान्तिपुरको प्रमुख समाचार हो। मतदाता लोभ्याउन मन्त्री मुख्यमन्त्रीका कार्ड शीर्षकमा नयाँ पत्रिकाको मुख्य खबर छ। 2048 संसदीय अभ्यास शुरू भएपछि लोकप्रिय नाराहरू उचाल्ने र त्यसका आधारमा जनताको उत्तेजना र आवेगलाई पूँजीकृत गर्ने एक प्रकारको राजनीतिक होड चल्यो, यो भनाई हो। शीर्ष नेताहरूको मतदाता रिझाउने फण्डा मात्रै हो शीर्षकमा चन्द्र किशोर को उहाँ विश्लेषक हुनुहुन्छ। उहाँको भनाईलाई नयाँ पत्रिकाले समेटेको छ। त्यो अहिलेसम्म कायमै छ। अझ यसपटक व्यक्ति केन्द्रित चुनाव हुँदैछ। दलहरू चुनाव लड़े पनि व्यक्ति विशेषको प्रभाव बढ़ी छ। शीर्ष नेताहरूले व्यक्तिलाई देखाएर यो गर्छन् यो बन्छन् भन्दै निर्वाचनमा प्रचार गरेका छन्। उम्मेद्वारलाई मन्त्री बनाइदिने आश्वासन बाँडिरहेका छन्। यो मतदाता रिझाउने फण्डा मात्रै हो। भोलि आफ्नो क्षेत्रको उम्मेद्वार प्रधानमन्त्री या मन्त्री बनेपछि बजेट धेरै पार्ने विकास हुने लोभले मतदाता यस्तो फण्डाको फन्दामा पर्न सक्छन्। विगतलाई हेर्दा पनि यस्ता नारा आश्वासनमै सीमित भएका छन्। विश्लेषक चन्द्र किशोरको भनाईलाई नयाँ पत्रिकाले समेटेको छ। दल र तीनका शीर्ष नेताहरूले अमुक उम्मेद्वारका लागि भोट माग्न मतदातासँग तपाई जिताउनुहोस् मन्त्री प्रधानमन्त्री बनाउँछौ बन्छु भन्दै आश्वासन बाँडिरहेका छन्। औपचारिक रूपमा प्रचार प्रसारको समयावधि बिहिबारदेखि मात्रै शुरू भएकाले यो क्रम अझै बढ़ने निश्चित छ। राजनैतिक विश्लेषकहरू भने चुनावका बेला बाँड्ने यस्ता आश्वासनलाई सम्बन्धित उम्मेद्वारको ओजन र आकर्षण बढ़ाउन शीर्ष नेताहरूले चाल्ने कूटनीतिक चाल बताउँछन्। मतदाता लोभ्याउन मन्त्री मुख्यमन्त्रीका कार्ड नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। आगामी 5 वर्ष समुन्नतिका लागि कोसेढुङ्गा प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समेटेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी 5 वर्ष देशको समुन्नतिका लागि कोसेढुङ्गा साबित हुने बताउनु भएको छ। चुनावी प्रचार प्रसारका लागि गृह जिल्ला डडेलधुरा पुग्नुभएका उहाँले हिजो पत्रकारहरूसँग कुरा गर्नुहुँदै मंगिर 4 गते हुने निर्वाचनबाट संसदको स्थिरता र समुन्नतिको आधार तयार हुने बताउनु भएको हो। उहाँले भन्नुभयो जनताले सत्ता गठबन्धनका दलहरूलाई अत्याधिक मतले जिताउने विश्वास लिएको छु। यससँगै 5 वर्षमा देशमा धेरै ठूलो प्रगति गर्छौ। विकासमा फड्को मार्छ देशले। देशलाई समावेशी लोकतन्त्रको जग बसाल्ने र स्थायित्व मार्फत समृद्धि सुनिश्चित समुन्नतिको बाटोमा अघि बढ़ाउँछौ उहाँले भन्नुभयो। डडेलधुरामा देउबा साझा उम्मेद्वार अर्को शीर्षक दिँदै गोर्खापत्र लेख्छ सुदूरपश्चिमको पहाड़ी जिल्ला डडेलधुरामा चुनावी सरगर्मी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको गृह जिल्ला भएकै कारण राष्ट्रिय राजनीतिमा डडेलधुराको विशेष चासो छ। प्रधानमन्त्री देउबा बिहिबार गृह जिल्ला पुग्नु भएको छ। उहाँले हिजो साँझसम्ममा 3 चुनावी सभालाई सम्बोधन गर्नुभयो। साथै जिल्लावासी स्थित राजनैतिक दलका नेता कार्यकर्तासँग भेट गरी विकास निर्माण जिल्लाका समस्या र अबको कार्यभारका सन्दर्भमा पनि छलफल गर्नुभयो। वैशाख 27 गतेपछि पहिलो पटक डडेलधुरा पुग्नुभएका प्रधानमन्त्री देउवाले जिल्लावासीका समस्यामा विशेष चासो राख्नुहुँदै ढिला सुस्ती नगर्न सरकारवालाहरूलाई निर्देशन पनि दिनुभयो। आगामी 5 वर्ष समुन्नतिका लागि कोसेढुङ्गा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। कूटनीतिक पहलबाट सीमा विवाद मिल्दैछ प्रधानमन्त्रीकै भनाईलाई अन्नपूर्णले अग्रपृष्ठमा समेटेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक पहलबाट सीमा विवाद मिलाइरहेको बताउनु भएको छ। गृहपालिका गन्यापधुरामा आयोजित चुनावी सभामा वैदेशिक हस्तक्षेपमा रहेको नेपालको भूमि कूटनैतिक पहल र भाइचाराको सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनु भएको हो। कूटनीतिक पहलबाट सीमा विवाद मिल्दैछ प्रधानमन्त्रीको भनाईलाई अन्नपूर्णले अग्रपृष्ठमा समेटेको छ। यसै गरी नक्सामा समेटिएको भूगोल एमाले फिर्ता ल्याउँछ एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईलाई अग्रपृष्ठमा अन्नपूर्णले समेटेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्सामा समेटिएको लिम्पी अधुरा लिपुलेख र कालापानी भूगोलमा पनि ल्याउने दावी गर्नुभएको छ। दार्चुला सदरमुकाम खलंगामा चुनावी सभालाई सम्बोधन गर्नुहुँदै ओलीले यस्तो बताउनु भएको हो, हामीले चुच्चे नक्सा जारी गरेर लिपुलेख लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्ने सन्देश दिइसकेका छौं। अब भूगोल ल्याउन पनि एमालेको सरकार चाहिन्छ। मंगिर चारमा एमालेको सरकार बन्छ, नक्सामा समेटिएको भूगोल पनि फिर्ता ल्याइन्छ, ओलीले भन्नुभयो। नक्सामा समेटिएको भूगोल एमाले फिर्ता ल्याउँछ। अन्नपूर्णले अग्र पृष्ठमा खबर बनाएको छ। चुनावी मुद्दामै सीमित हर्दौना पुल शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। कपिल वस्तुको बाणगंगा नदी अन्तर्गत महाराजगंज नगरपालिका 10 को हर्दौनामा पुल बनाउने विषय वर्षौंदेखि चुनावी एजेण्डामै सीमित हुँदै आएको छ। हरेक पटक चुनावमा उम्मेद्वारहरूले हर्दौना र यशोधरा गाउँपालिका 8 स्थित इटवा सुल्तनवापुर जोड्ने पुल बनाउने आश्वासन दिँदै आएका छन्, तर अहिलेसम्म त्यहाँ पुल बन्न सकेको छैन। चुनावी मुद्दामै सीमित हर्दौना पुल शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। निहारिकाको बच्चा र आरोपित श्रेष्ठको डीएनए मिल्यो शीर्षक दिँदै नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। कुमारी आमाको रूपमा चिनिनु भएकी निहारिका राजपूत सोनाली सिंहको छोरा र उहाँले आरोप लगाउँदै आउनुभएका शिवराज श्रेष्ठको डीएनए मिलेको छ। उहाँहरूको डीएनए म्याच देखिएको रिपोर्ट हिजो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट उच्च अदालत जनकपुर पुगेको हो। निहारिकाले शिवराज श्रेष्ठले गरेको जबरजस्ती करणीबाट छोरा जन्मिएको दावी गर्दै आए पनि उहाँले भने अस्वीकार गर्नुभएको थियो। निहारिकाको बच्चा र आरोपित श्रेष्ठको डीएनए मिल्यो नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। सन्दीप कारागार चलान शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। नाबालिक बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछाने पूर्वपक्षका लागि कारागार चलान हुनुभएको छ। वादी र प्रतिवादी दुवैतर्फको थुनछेक बहसपछि हिजो काठमाण्डु जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले उहाँलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। सन्दीप कारागार चलान शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरल चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा, बारपाकका दलित मतदाता अझै टहरामा, कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। भूकम्पले ढालेको काठमाण्डुको धरहरा नयाँ उभिसक्यो, तर 7 वर्ष बित्दा पनि इपी सेन्टर बारपाकमा मंगल बहादुर विकको बिथलिएको जिन्दगीको लय फर्किन सकेको छैन। भूकम्पले घर भत्काएपछि गैरी गाउँ र डाँडा गाउँका मंगल बहादुर सहितका 32 घर परिवार अलि तल रहेको कृषि जलाधार र पशु कार्यालय अन्तर्गतको सरकारी जग्गामा सरेर टहरो हालेर बस्नु भएको थियो। भूकम्पको परकम्प र पछिल्ला महिनाहरूमा दोहोरिएको दोहोरिएको त छैन, तर त्यहाँका दलित भने भूकम्पले दिएको पीड़ाबाट बाहिर निस्कन सकेका छैनन्। पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको सफलताको कथा सुनाइरहँदा यो बस्ती भने पुनर्निर्माणमा छिरेको राजनीति र बदलिरहने सरकारी नीतिको शिकार भएको देखिन्छ। डाँडा नै थर्किने गरी सबैका घर गर्ल्याम गुर्लुम ढलेकै बेला मंगल बहादुर सहितका दलित बस्तीका सबैको घर भत्किएको थियो। घर भत्किएका सबैजनाको नाम भूकम्प पीड़ित लाभग्राही सूचीमा छ। उहाँहरूले बास पुननिर्माण बापत पहिलो किस्ताको 50,000 पनि बुझिसक्नु भएको छ। सरकारी राहतदेखि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा बारपाकका 1400 घरधुरीले घर बनाइसक्दा पनि 24 घरधुरी भने साँघुरा टिनका टहरा मुनि बस्न बाध्य छन्, जहाँ खानेपानीदेखि शौचालयसम्मको गतिलो प्रबन्ध छैन। बारपाकका दलित मतदाता अझै टहरामा, कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। कोपमा नेपालका 8 मुद्दा शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। इजिप्टमा हुने जलवायु सम्मेलन कोप 27मा यस वर्ष नेपालले पर्वतीय मुद्दालाई विशेष प्राथमिकता दिने भएको छ। सम्मेलनमा मुख्यतः 8 विषयगत मुद्दा नेपालले उठाउने तयारी गरेको छ। जलवायु परिवर्तनले कृषि तथा खाद्य, जलवायु वित्त, लैंगिक र स्थानीय समुदाय सहित वातावरणमा परेको असर लगायतलाई समेटेर तयार पारिएको पर्वतीय मुद्दा लिएर सम्मेलनमा नेपाल प्रस्तुत हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ। कोपमा नेपालका 8 मुद्दा शीर्षक दिँदै अन्नपूर्णको अग्रपृष्ठमा खबर छ। जहिले कुर्सी रित्तै राजधानीले प्राथमिकताका साथ समाचार बनाएको छ। जिल्ला शिक्षा तथा समन्वय इकाई कालीकोट कार्यालयमा व्यापक अनियमितता पाइएको छ। 20 साउन 2079 बसेको द्वन्द्व पीड़ित शिक्षकको पदस्थापना तथा पुनर्वहाली बारे बसेको बैठकमा उपस्थित 9 शिक्षकको कार्यालय प्रमुख चन्द्र प्रकाश अधिकारीले कृत्य हस्ताक्षर गरी रकम बुझेको पाइएको हो। एकजनालाई 1500 दरले पाउने बैठक भत्ता शिक्षा विकास तथा समन्वय प्रमुख अधिकारीले कृत्य गरी रकम नदिनु भएको जनाइएको छ। बैठकमा उपस्थित 9 मध्ये कार्यालय प्रमुख र सूचना अधिकारी बाहेक 7 जनाको 1500 दरले पाउने जम्मा 8,925 रूपियाँ प्रमुखले खाएको जनाइएको छ। बैठकमा उपस्थित शिक्षक संगठन पदाधिकारीले आफूहरू बैठकमा उपस्थित रहेको तर भत्ताको भरपाईमा हस्ताक्षर नगरेको बताउनु भएको छ। उहाँहरूले भरपाईमा हस्ताक्षर नगरेको दावी समेत गर्नु भएको छ। उपस्थित सहभागी बैठक भत्ताको भरपाई र अन्य बैठकको हस्ताक्षर फरक देखिएको छ। जहिले कुर्सी रित्तै बैठक भत्तामै अनियमितता राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। चर्को ब्याजदर विरूद्ध व्यवसायी सड़कमा, नागरिकको अग्रपृष्ठको खबर हो यो। बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी व्यवसायी सड़क आन्दोलनमा उत्रिएका छन्। बन्द, हड़ताल र आन्दोलनको विरोध गर्ने उद्योगी व्यवसायीले नै शुक्रबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। सामान्य अवस्थामा उद्योगी व्यवसायी सरकार र नियामक निकायको विरोध गर्न हच्किन्छन्, तर अहिले ब्याङ्कको ब्याजदर धान्नै नसक्ने अवस्था भएको भन्दै उनीहरूले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपाल राष्ट्र ब्याङ्क र सरकारमाथि औंला ठड्याएर ब्याजदर घटाउन माग गरिरहेका छन्। चर्को ब्याजदर विरूद्ध व्यवसायी सड़कमा, नागरिकले खबर बनाएको छ। आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधनका शोरूम शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा खबर छ। सरकारले आयातमा प्रतिबन्ध लगाएसँगै सवारी साधन नपाइदा देशभर विभिन्न सवारीका शोरूम बन्द हुन थालेका छन्। विदेशी विनिमय संचिति कम भएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख 13 राजपत्र सूचना प्रकाशन गर्दै 10 वस्तुको आयातमा रोक लगाउने निर्णय गरेपछि सवारी आयात हुन सकेको छैन। आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधनका शोरूम कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। 3 महिनामा पौने 3 अर्बको विद्युतीय सवारी साधन आयात शीर्षकमा नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छ। पेट्रोल र डिजेलको मूल्य अत्याधिक बढ़ेपछि नेपालमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढ़ेको छ। चालू आर्थिक वर्ष 2079-80 पहिलो 3 महिनामा 2,70,87,00,000 बराबरको विद्युतीय सवारी साधन भित्रिएको भन्सार विभागको तथ्याङ्क छ। उक्त अवधिमा गाड़ी, मोटर बाइक, स्कूटर, अटो रिक्सा लगायतका 7,768 विद्युतीय सवारी साधन आयात भएका छन्। 3 महिनामा पौने 3 अर्बको विद्युतीय सवारी साधन आयात नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छ। नापतौलमा ठगी गर्नेलाई 3,00,000 जरिवाना। गोर्खापत्रको अर्थ पृष्ठमा खबर छ, नापतौल यन्त्र बिगारी ठगी गर्ने वा तोकिएको परिमाणमा सामान उपलब्ध गराउने व्यवसायीलाई 3,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था भएको छ। विद्यमान स्ट्याण्डर्ड नाप र तौल ऐनलाई संशोधन गरी नापतौल यन्त्रमा गड़बड़ी गर्नेलाई अधिकतम 3,00,000 रूपियाँ जरिवाना र 3 वर्षसम्म कैदको व्यवस्था गरिएको छ। नापतौलमा ठगी गर्नेलाई 3,00,000 जरिवाना, गोर्खापत्रको अर्थ पृष्ठमा खबर छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।